यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म टीकाराम सुनार। शुरूमा प्रमुख समाचार। राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिशमा मौजूदा मन्त्री परिषद पुनर्गठन तथा विस्तार, नवनियुक्त मन्त्री र राज्यमन्त्रीबाट पद तथा गोपनीयताको शपथ। नेपालमा हालसम्म 32% लक्षित जनसंख्याले कोरोना भाइरस विरूद्धको पूर्ण मात्रा खोप लगाइसकेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क। निजामती सेवा विधेयक 2075 प्रतिनिधि सभाबाट फिर्ता, र अफगानिस्तानको कुन्दुज शहरमा बम विस्फोट, कम्तीमा 50 जनाको मृत्यु।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 मेगाहर्ज र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार विस्तारमा। राष्ट्रपतिले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित कार्यक्रममा नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। यसै गरी नवनियुक्त दुईजना राज्य मन्त्रीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ गराउनुभयो। त्यस अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल सिन्हा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका उपेन्द्र यादव सहभागी हुनुहुन्थ्यो। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गत असार 29 गते गठित मौजूदा मन्त्री परिषदमा नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिशमा नियुक्ति, हेरफेर र कार्य विभाजन गरी मन्त्री परिषद गठन गर्नुभएको छ। नयाँ गठित मन्त्री परिषदमा शेरबहादुर देउवा प्रधानमन्त्री, बालकृष्ण खाँड गृह, ज्ञानेन्द्र बहादुर कार्की संचार तथा सूचना प्रविधि, पम्फा भूषाल ऊर्जा जलस्रोत तथा सिंचाई, राजेन्द्र प्रसाद श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासन, विरोध खतिवड़ा स्वास्थ्य तथा जनसंख्या, र जनार्दन शर्मा अर्थमन्त्री हुनुहुन्छ। यसै गरी डाक्टर मिनेन्द्र प्रसाद रिजाल रक्षा, उमाकान्त चौधरी खानेपानी, डाक्टर नारायण खड्का परराष्ट्र, रेणुकुमारी यादव भौतिक पूर्वाधार तथा यातायात, प्रेम बहादुर आले संस्कृति पर्यटन तथा नागरिक उड्डयन, दिलेन्द्र प्रसाद बडु कानून न्याय तथा संसदीय मामिला, देवेन्द्र प्रसाद पौडेल शिक्षा विज्ञान तथा प्रविधि मन्त्री नियुक्त हुनुभएको छ। यस्तै महेन्द्र राय यादव कृषि तथा पशुपक्षी विकास, उमा रेग्मी महिला बालबालिका तथा ज्येष्ठ नागरिक, शशि श्रेष्ठ भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण, रामकुमारी झाँक्री शहरी विकास, गजेन्द्र बहादुर हमाल उद्योग वाणिज्य तथा आपूर्ति, राम सहाय प्रसाद यादव वन तथा वातावरण, कृष्ण कुमार श्रेष्ठ श्रम रोजगार तथा सामाजिक सुरक्षा, महेश्वर जंग गहतराज युवा तथा खेलकुद मन्त्रीमा नियुक्त हुनुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। यसै गरी उमेश श्रेष्ठ राज्यमन्त्री, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, भवानी प्रसाद खापुङ राज्यमन्त्री स्वास्थ्य तथा जनसंख्या, बोधमाया कुमारी यादव राज्यमन्त्री शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा नियुक्त हुनुभएको राष्ट्रपतिको कार्यालयले आज जनाएको छ। प्रतिनिधि सभाको आजको बैठकबाट संघीय निजामती सेवा विधेयक 2075 फिर्ता भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संघीय निजामती सेवा विधेयक 2075 फिर्ता लिन प्रस्ताव गर्नुभएको प्रस्तावलाई सभाको बहुमतले स्वीकृत गरेको हो। विधेयक फिर्ता गर्ने प्रस्तावको विरूद्धमा उठेका विषयको जवाफ दिनुहुँदै मन्त्री कार्कीले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले मन्त्री परिषद विस्तारमा भाग खोजेको भन्ने समाचारमा सत्यता नभएको बताउनुभयो। फिर्ता लिने प्रस्तावको विपक्षमा मत राख्दै सांसद प्रेम सुवालले संसदमा आइसकेको विधेयक फिर्ता हुनु उचित नभएको र प्रजातन्त्र विरोधी कार्य भएको भन्दै त्यसको विरोध गर्नुभयो। सांसद प्रेम सुवालको विरोधको प्रस्ताव बैठकको बहुमतले अस्वीकृत गरेको छ। यस्तै बैठकले प्रधानमन्त्री देउबाको तर्फबाट कानून मन्त्री कार्कीले प्रस्तुत गर्नुभएको राष्ट्रिय सभामा उत्पत्ति भई प्रतिनिधि सभाबाट विचाराधीन रहेको रेलवे विधेयक 2076 फिर्ता लिन राष्ट्रिय सभाको सहमतिको निमित्त प्रतिनिधि सभाको सिफारिश प्राप्त गर्ने प्रस्ताव पनि स्वीकृत गरेको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आजको बैठकमा पनि रुष्टम घेराउ गर्दै नाराबाजी सहित संसद अवरूद्ध गरेको छ। प्रतिनिधि सभाको अर्को बैठक असोज 25 गते सोमबार दिउँसो 2 बजे बस्नेछ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको समस्या आफ्नो पार्टीले मात्रै समाधान गर्ने दावी गर्नुभएको छ। माओवादी केन्द्रको भक्तपुर जिल्ला समन्वय समितिले आज सूर्य विनायकमा आयोजना गरेको विस्तारित बैठक एवं प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले अरू पार्टीसँगको एकतालाई जोड़ दिएर जाँदा समस्या भएकोले अब आफ्नै जनमत बनाउन वैचारिक राजनैतिक र सांगठनिक रूपमा कठोर भएर लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो। उहाँले जनताको मुद्दा माओवादीले छाड्यो कि भन्ने भ्रम जनतालाई परेपछि पछिल्लो समयमा प्रतिगमन विरूद्धको आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेपछि जनताले फेरि विश्वास गरेको बताउनुभयो। पुनर्गठित मन्त्री परिषदको बैठक भर्खरै सकिएको छ। मन्त्री परिषद बैठकका विषयमा थप जानकारी दिन हाम्रा संवाददाता केशव ढुंगाना हाम्रो सम्पर्कमा हुनुहुन्छ।
हजुर,
मन्त्री परिषद बैठकले के गरेको छ जानकारी दिनुहोस् न।
हजुर, पुनर्गठित मन्त्री परिषदको बैठक भर्खरै सकिएको छ। मैले प्रधानमन्त्री प्रधानमन्त्री कार्यालयको प्राङ्गणमा छु। हामीलाई सरकारका प्रवक्ता एवं सूचना तथा संचार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले दिनुभएको जानकारी अनुसार सार्वजनिक खर्चलाई नीतिविहीन र पारदर्शी बनाउने सम्बन्धी मापदण्ड 2078 पारित गरेको छ मन्त्री परिषदले। त्यस्तै सरकारको प्रवक्तामा सूचना तथा संचार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई तोक्ने निर्णय गरेको छ। यो दुईवटा निर्णय गरेको छ भने प्रधानमन्त्रीज्यूले मन्त्री परिषद बैठकमा मन्त्रीहरूलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र बहादुर हमालको सन्दर्भमा उठेका प्रश्न अथवा बाहिर आएका समाचारहरू सत्य नभएको र उहाँ नेपाली कंग्रेसको पुरानो कार्यकर्ता भएको एवं कंग्रेसको कोटामा मन्त्री नियुक्ति गरेको भनेर बताउनु भएको र त्यस्तो भ्रममा नपर्न र सत्य समाचारमा मात्रै विश्वास गर्न भनेर सरकारका प्रवक्ताले स्पष्ट पार्नुभएको छ।
हस्, जानकारीका लागि धेरै धेरै धन्यवाद केशवजी। भारत भ्रमणमा रहेका नेपाली कांग्रेसको प्रतिनिधि मण्डलले आज भारतीय विदेश मन्त्री एस जयशंकरसँग भेटवार्ता गरेको छ। नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाशरण महत नेतृत्वको टोलीले आज अपराह विदेश मन्त्रीसँग भेटवार्ता गरेको सहमहामन्त्री डाक्टर महतले जानकारी दिनुभयो। भेटका क्रममा नेपाल भारत सीमा हालै महाकाली नदीमा भएको तीन प्रकरण कोविड समस्या तथा दुई देशबीचका सम्बन्धका विषयमा कुराकानी भएको डाक्टर महतले बताउनुभयो। सीमा समस्याको समाधानका लागि तत्कालै कूटनीतिक माध्यमबाट वार्ता गरी समाधानको खोजी गर्न आफूले गरेको आग्रहलाई भारतीय विदेश मन्त्रीले सकारात्मक रूपमा यसको समाधानका लागि भारततर्फबाट छिट्टै अग्रसरता लिइने बताउनु भएको डाक्टर महतले जानकारी दिनुभयो। भेटका क्रममा यसअघि भएको सहमति बमोजिम नेपाललाई कोरोना विरूद्धको कोविशील्ड खोप पठाउन आग्रह गरिएको र ती खोप भारत सरकारले जतिसक्दो चाँडै नेपाल पठाउने जानकारी विदेश मन्त्री जयशंकरले दिनुभएको पनि डाक्टर महतले बताउनुभयो। कोरोना भाइरस विरूद्ध कोविशील्ड खोप लगाएका व्यक्तिमा 63.3% र भेरोसिल्ड लगाएकामा 72.4% रोग प्रतिरोधात्मक क्षमता एन्टीबडी पाइएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषदले आज काठमाण्डौमा पत्रकार सम्मेलन गरी काठमाण्डौ ललितपुर र भक्तपुर जिल्लाका 1796 जनामा गरेको अनुसन्धानमा कोविशील्ड लगाएकामा 63.3% र भेरोसिल्ड लगाएकामा 72.4% एन्टीबडी बनेको जनाएको छ। पत्रकार सम्मेलनमा परिषदका वरिष्ठ अनुसन्धान अधिकृत डाक्टर मेघनाथ धिमालले कोविशील्ड लगाएका व्यक्तिमा खोप लगाएको धेरै समयपछि मात्र अनुसन्धान गरिएकाले भेरोसेल भन्दा कम प्रतिशतमा एन्टीबडी देखिएको बताउनुभयो। काठमाण्डौ उपत्यका तीनै जिल्लामा गरिएको अनुसन्धानमा खोप लगाएका 65% व्यक्तिमा एन्टीबडी देखिएको र खोप नलगाएका केही व्यक्तिमा पनि एन्टीबडी देखिएको वरिष्ठ अनुसन्धान अधिकृत धिमालले जानकारी दिनुभयो। परिषदका कार्यकारी प्रमुख डाक्टर प्रदीप गेवालीले कोविड उन्नाइसको संक्रमण भई निको भएका मध्ये लक्षण नदेखिएका व्यक्तिको अनुपातमा जटिल लक्षण देखिएका व्यक्तिमा एन्टीबडी विकसित भएको बताउनुभयो। कार्यकारी प्रमुख डाक्टर गेवालीले कोविड उन्नाइस विरूद्धको खोप नलगाएका तथा कोविड उन्नाइसको संक्रमण पुष्टि नभएका 46% सहभागीमा पनि एन्टीबडी विकसित भएको देखिएकाले कोविड उन्नाइस समुदाय स्तरमा फैलिएको हुन सक्ने बताउनुभयो। नेपालमा हालसम्म 32% लक्षित जनसंख्याले कोरोना भाइरस विरूद्धको पूर्ण मात्रा खोप लगाइसकेका छन्। काठमाण्डौ महानगरपालिकाले 18 वर्षमाथिका सबै नागरिकलाई आजदेखि 10 लक्षित कोविड उन्नाइस विरूद्धको खोप कार्यक्रम सञ्चालन गरेको छ। यसअघि खोप केन्द्र रहेका 32 ओडाका खोप केन्द्र र केही थप गरिएका केन्द्रबाट यही असो 24 गतेसम्म भेरोसेलको पहिलो मात्रा खोप कार्यक्रम सञ्चालन गर्ने जनाइएको हो। महानगरपालिकाका 32 खोप केन्द्र बाहेक नेपाल प्रहरी अस्पताल, वीर अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र वीरेन्द्र सैनिक अस्पतालबाट पनि नागरिकले खोप सेवा लिन सक्नेछन्। नेपालमा आज थप 764 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 9466 नमूनाको पीसीआर विधिबाट परीक्षण गर्दा 715 जना र 1222 नमूनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा 49 जना गरी 764 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसैगरी गएको 24 घण्टामा 1033 जना कोरोना संक्रमण मुक्त भएका छन्। हाल कोरोना संक्रमणबाट मुक्त हुने दर 96.7% रहेको छ। आज कोरोना संक्रमणबाट थप 10 जनाको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या 11,210 पुगेको छ। हाल देशभरि 15,614 जना सक्रिय संक्रमित रहेका छन् भने त्यसमध्ये 313 जनाको आईसीयू र 113 जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ। कोरोनाका कारण लामो समयदेखि बन्द रहेका नेपाल भारत सिमानाका खुलेपछि वीरगंज र रक्सौल सहितका वासिन्दालाई आवत जावतमा सहज भएको छ। सिमानाका खुलेपछि व्यापार व्यवसायमा सहज हुनुका साथै दशैंका लागि घर फर्कने र भारतीय पर्यटक समेत नेपाल आउने क्रम बढ़न थालेको हो। वीरगंजबाट संवाददाता राजेन्द्र सिंहको रिपोर्ट।
लामो समयसम्म बन्द रहेको सिमानाका खुलेपछि वीरगंज र रक्सौल सहित बासिन्दालाई आवत जावत गर्न सहज भएको छ। मित्र राष्ट्र भारत र नेपाल बीचको रोटी बेटीको सम्बन्ध भएकै कारण पनि निजी सवारी सहित नाका खुला हुँदा सबैलाई सहज भएको हो।
दुवै तर्फबाट बजार आवत जावतमा कठिनाई भइरहेको छैन। हाम्रो सवारी नभएको कारणले पैदल आवत जावतमा धेरै कठिनाई थियो।
अलि सवारी साधनको चाप चाहिँ बढेको छ, अवरोध केही छैन।
उताको प्रशासन यहाँको प्रशासनले केही अवरोध गरेको छ।
आवागमन सुचारु गराउन होटल तथा पर्यटन व्यवसाय संघ पर्साले विभिन्न किसिमको पहल पनि गरेको थियो। संघका अध्यक्ष हरि पन्त अब नाका खुलेपछि व्यवसाय गर्ने वातावरण पनि सहज भएको प्रतिक्रिया दिनुहुन्छ।
अहिले तत्कालै यहाँका मझौला तथा साना होटलहरूलाई केही राहत दिइसकेको अवस्था छ भने ठूला होटलहरूमा पनि फाटाफुट भारतीय पर्यटकहरू बढ्न लागेको अवस्था छ। दशैं पछि चाहिँ यसको प्रभाव पर्ने हामीले अनुमान गरेका छौँ।
कोरोनाको कहरको कारण बन्द रहेको यो नाका सुरक्षा मापदण्डको पालना गरी खोलिएको पर्साका प्रमुख जिल्लाधिकारी पीताम्बर घिमिरेले बताउनुभयो।
भारतीय नागरिकको हकमा नेपाल नाकाभित्र प्रवेश गर्नुभन्दा अगाडिको 72 घण्टाको पीसीआर रिपोर्ट नेगेटिभ भएको हुनुपर्ने अनि जुनले एउटा अनलाइन फारम भरेर त्यसको प्रिन्टेड कपी चाहिँ उहाँहरूले उपलब्ध गराउनु पर्ने र हेल्थ स्वास्थ्य जाँच गरिसकेपछि उहाँहरूलाई सहजीकरण गरेको अवस्था छ। त्यसै गरी सवारी साधनहरूलाई पनि भन्सारले अस्थायी अनुमति दिएर नेपाल प्रवेश गर्न दिएका छौँ। इन्डियन प्लेट नम्बरका गाडी, नम्बर प्लेटका गाडीहरूलाई नेपाली नागरिकहरूको हकमा स्वास्थ्य चेक जाँच गर्ने र कसैलाई चाहिँ त्यस्तो कोभिडको चिन्ह अथवा लक्षण केही देखिया छ भने तिनै हामीले एन्टिजेन टेस्ट गर्छौँ अनि पोजिटिभ आएकोलाई त्यही अनुसार आइसोलेसन उसमा व्यवस्थापन गरेर नेगेटिभ छ भने गन्तव्यसम्म जान दिने गरेर सहजीकरण गरेका छौँ।
चाडपर्वको मुखमा नाका खुलेपछि भारत बजारमा किनमेल जानेहरूको घुइँचो पनि देखिएको छ। राजेन्द्र सिंह, रेडियो नेपाल, वीरगंज।
रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब बाँकी समाचार। हरित जलवायु कोषले नेपाललाई हरित गृह ग्यास उत्सर्जन न्यूनीकरणमा सघाउन 5,90,00,000,000 रूपियाँको परियोजना दिने भएको छ। वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रले राखेको सो प्रस्ताव सम्बन्धी प्रस्तावमा कोषको 30 बोर्ड बैठकले स्वीकृत गरेको हो। परियोजना अन्तर्गत 5 वर्षभित्र नेपालको तराई क्षेत्रका 22 जिल्लाका 150 स्थानीय तहमा खाना पकाउने स्वच्छ ऊर्जा प्रविधिको प्रवर्धन गरिने लक्ष्य रहेको केन्द्रका कार्यकारी निर्देशक डाक्टर मधुसूदन अधिकारीले जानकारी दिनुभयो। संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डाक्टर वैकुण्ठ अर्यालले रेडियो नेपालले निष्पक्ष र सत्य तथ्य समाचार सम्प्रेषण गरी प्रतिस्पर्धामा खरो उत्रिनु पर्नेमा जोड़ दिनुभएको छ। रेडियो नेपालद्वारा आज आयोजित रेडियो नेपालबाट सेवानिवृत्त कर्मचारीहरूको विदाई तथा कदर पत्र वितरण समारोहमा रेडियो प्रसार सेवा विकास समिति संचालक समितिका अध्यक्ष समेत रहनुभएका सचिव डाक्टर अर्यालले सतही रूपमा आउने भ्रामक समाचारलाई छिर्न रेडियो नेपाल थप सशक्त र प्रतिस्पर्धी बन्नुपर्ने बताउनुभयो। समारोहमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले रेडियो नेपालको प्रसारण पहुँचलाई विस्तार गर्न एफएम स्टेशनको संख्या थप्ने काम जारी रहेको र 6 महिनाभित्र रेडियो नेपाललाई पनि ओटीटी प्लेटफर्ममा लैजाने बताउनुभयो। रेडियो नेपालका निर्देशक खगेन्द्र खत्रीले सेवा निवृत्त कर्मचारीको ज्ञान सिप र अनुभव कार्यरत कर्मचारीको मार्गदर्शन बन्ने बताउनुभयो। समारोहमा रेडियो नेपालबाट अवकाश हुनुभएका 13 कर्मचारीलाई कदर पत्र प्रदान गरिएको थियो। नवरात्रीको दोस्रो दिन दशैं घर वा पूजा कोठामा नवदुर्गा मध्येकी दोस्रो ब्रह्मचारिणी देवीको पूजा आराधना गरिएको छ। नवरात्रीका 9 घट स्थापना गरिएको स्थलमा दुर्गा सप्तशती चण्डी श्रीमद्देवी भागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ। नवरात्रीका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहेको छ। दशैंको चहल पहल सँगै 5 थरको फिदिममा रातो माटोको कारोबार बढ़न थालेको छ। घर पोत्न र सिंगार्न प्रयोग गरिने रातो माटो चाँडबाँडका समयमा प्रतिबुरा 60 देखि 100 रूपियाँमा बिक्री गर्दै चारखम्बेका स्थानीयले राम्रो आमदानी गरिरहेका छन्। 5 थरबाट संवाददाता दुर्गा खनालको रिपोर्ट।
दशैंको चहल पहलसँगै 5 थरको फिदिममा रातो माटोको कारोबार भइरहेको छ। स्थानीय 4 खम्बेको रातो माटो दशैं तिहारको समयमा वर्षेनी बिक्री हुने गर्दछ। घर पोत्न र सिंगार्न प्रयोग गरिने रातो माटो प्रतिबोरा 60 देखि 100 रूपियाँसम्म बिक्री भइरहेको छ। यहाँको रातो माटो 5 थर जिल्लासँगै 13 थुमको 8 राई क्षेत्र, ताप्लेजुङ, इलाम र झापासम्म पनि बिक्री हुने गर्दछ। रातो माटो बेचेर 60,000 नाफा हुने गरेको विगत 18 वर्ष अघिबाट माटो बिक्री गर्दै कि मीरा गुरुङ बताउनुहुन्छ।
एक महिनाको कमाइ 50-60 हजारै हुन्छ, 70-80 हजार राम्रो हुन्छ भन्छन्, लान्छ नि, हातमा लागेको पनि जाँदैन, साबुन पानीले धुँदा पनि जाँदैन, अनि कसो गर्नु।
अरू ठाउँमा पाइने रातो माटो भन्दा यहाँ पाइने माटो चम्किलो हुने भएकोले यहाँको रातो माटो खरिद गर्ने गरेको फिदिम 11 का दिनेश बन्जाराले बताउनुभयो।
गाउँमा भन्दा यहाँनिर राम्रो छ माटो, घर चम्किलो देखिन्छ, राम्रो देखिन्छ भनेर यहाँबाट सबैले लान्छ।
दशैंको समयमा रातो माटो बेचेर 1,00,000 रूपियाँसम्म आमदानी हुने गरेको माटो विक्रेताको भनाइ छ। फिदिम नगरपालिका 4 चारखम्बेमा मात्र रातो माटो पाइने भएकोले यस क्षेत्रमा आफ्नो जग्गा नहुनेले पनि जग्गा धनीलाई प्रतिबोरा 15 रूपियाँ र माटो निकालेर बिक्री गरिरहेका छन्। चाडपर्व बाहेक अन्य समयमा पनि जिल्लाका विभिन्न ठाउँबाट माटो किन्नेहरू आउने गरेका छन्। दुर्गा खनाल, रेडियो नेपाल, 5 थर।
अब केही अन्तर्राष्ट्रिय समाचार। अफगानिस्तानको कुन्दुज शहरमा आज एक आत्मघाती बम विस्फोटमा परि कम्तीमा 50 जनाको मृत्यु भएको छ। अल्पसंख्यक सिया मुस्लिम समुदायको मस्जिदमा प्रार्थना गरिरहेका मानिसहरूलाई लक्षित गरी आक्रमण गरिएको थियो। सुन्नी अतिवादी मुस्लिम समुदाय र आइएस समूहले सिया समुदायमाथि आक्रमण गर्ने गरेका भए पनि त्यस आक्रमणको हालसम्म कुनै समूहले जिम्मेवारी लिएका छैनन्। यस वर्षको नोबेल शान्ति पुरस्कार फिलिपिन्स र रूसका 2 पत्रकारलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ। पत्रकारहरू मारिया रेसा र दिमित्री मुरातोभलाई फिलिपिन्स र रूसमा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र साहसिक संघर्षका लागि यो पुरस्कार प्रदान गरिएको हो। यी 2 पत्रकारले सिद्धान्तका लागि उभिने सबै पत्रकारको प्रतिनिधित्व गरेका भन्दै नोबेल कमिटिले 329 जना मध्येबाट उहाँहरूलाई चुनिएको स्पष्ट गरेको छ। दुवै पत्रकारहरूले खोजमूलक पत्रकारिता मार्फत देशका शासकलाई क्रुद्ध बनाएका र कैयौं धम्कीका बीच पनि आफ्नो काममा निरन्तर डटिरहेका थिए। विश्वकै अति प्रतिष्ठित नोबेल पुरस्कारको राशि 11,40,000 डलर रहेको छ। अब आर्थिक समाचार भुवनाचार्यबाट।
नवप्रवर्तन व्यवसायको प्रवर्धन गर्न सरल र छिटो छरितो कार्यविधि बनाउनु पर्नेमा काठमाडौँमा आयोजित एक छलफलका वक्ताहरूले जोड़ दिनु भएको छ। स्टार्टअप कर्जा कार्यविधि निर्माणको सम्बन्धमा शुक्रबार अर्थ मन्त्रालयमा भएको छलफल कार्यक्रमका सहभागीहरूले बोझिलो कार्यविधिले स्टार्टअप अर्थात नवप्रवर्तनीय व्यवसायको प्रवर्धन गर्न अप्ठ्यारो हुने बताउनुभयो। कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले दुर्गम बस्तीका युवाहरूले समेत सजिलै स्टार्टअप व्यवसायको कर्जा पाउन सक्ने गरी कार्यविधि बनाउन निर्देशन दिनुभयो। कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर रामकुमार फुयालले स्टार्टअप व्यवसाय यसको सिद्धान्त र अन्तर्राष्ट्रिय अभ्यासहरूलाई समेत ध्यान दिएर सरल कार्यविधि बनाउनु पर्ने बताउनुभयो। नेपालमा आर्थिक वर्ष 2076-77 स्टार्टअप व्यवसाय सञ्चालनका लागि अनुदान उपलब्ध गराउने गरी सरकारले विभिन्न कार्यक्रम अघि सारेको छ। सो बमोजिम राष्ट्रिय योजना आयोगले अनुदान सम्बन्धी कार्यविधि बनाएर आवेदन समेत संकलन गरेको थियो। त्यसमा 699 जनाले निवेदन दिएका थिए। वर्तमान सरकारले प्रतिस्थापन विधेयक मार्फत चालू आर्थिक वर्षका लागि 1 अर्ब बजेट विनियोजन गरेपछि स्टार्टअप व्यवसाय कर्जा प्रवाह कार्यक्रम कार्यान्वयनमा आउन लागेको हो। नेपाल विद्युत प्राधिकरणले बढ़ी माग हुने साँझ र बिहानको समयमा उद्योग नचलाउने शर्तहरू राखी औद्योगिक ग्राहकलाई तत्काल विद्युत उपलब्ध गराउने भएको छ। प्राधिकरणले विद्युत खपत बढ़ाउने अल्पकालीन योजना अन्तर्गत पिक समयमा प्रसारण र वितरण लाइन ओभरलोड नभएमा नचलाउने शर्त राखी उद्योगहरूलाई विद्युत उपलब्ध गराउन लागेको हो। प्राधिकरणले थप विद्युत आवश्यक पर्ने उद्योगहरूलाई परिणाम खुलाएर तत्काल आवेदन दिन समेत आग्रह गरेको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सुनसरी मोरङ औद्योगिक कोरिडोरका उद्योगीहरूसँग छलफल गरी थप लोड आवश्यक परेमा तत्काल आवेदन दिन र 132 केभी प्रसारण लाइनबाट पनि विद्युत आपूर्ति लिन आग्रह गर्नुभयो। कार्यक्रममा उद्योगी व्यवसायहरूले मोरङ सुनसरी औद्योगिक कोरिडोरमा सञ्चालित उद्योगहरूले आपूर्तिका विषयमा जानकारी गराउनुका साथै विद्युत आपूर्तिलाई भरपर्दो गुणस्तरीय र नियमित गर्न माग गर्नुभएको थियो। नेपाल उद्योग वाणिज्य महासंघले देशभरका 100 जना व्यावसायिक नमूना किसान तथा उद्यमी पहिचान कार्यको थालनी जुम्लाबाट गरेको छ। नेपालका 77 जिल्लाबाट छनौट भएका 100 जना नमूना व्यावसायिक किसान उद्यमीलाई निजी क्षेत्र बैंक तथा वित्तीय क्षेत्र र दात्री निकायबाट सहुलियत ऋण अनुदान जुटाएर कृषिको व्यावसायीकरण र किसानको उत्थान गर्ने महासंघको लक्ष्य रहेको नेपाल उद्योग वाणिज्य महासंघका कृषि विज्ञ राज साईले बताउनुभयो।
अब खेल समाचार अजय बमबाट।
युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी महेश्वर गतराजले पाउनु भएको छ। सत्ता गठबन्धन आबद्ध दल माओवादी केन्द्रको सिफारिशमा प्रधानमन्त्री शेरबहादुर देउवाले गहतराजलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गर्नुभएको हो। नवनियुक्त युवा तथा खेलकुद मन्त्री गहतराजले शुक्रबार नै पद तथा गोपनीयताको शपथ लिनुभएको छ। नवनियुक्त युवा तथा खेलकुद मन्त्री गहतराज बाँके क्षेत्र नम्बर 1 निर्वाचित सांसद हुनुहुन्छ। 4th संस्करणको एभरेस्ट प्रिमियर लीग ईपीएल T20 क्रिकेटको फाइनल खेल शनिबार हुँदैछ। ट्यू क्रिकेट मैदानमा हुने फाइनलमा चितवन टाइगर्स र पोखरा राइनोज बीच प्रतिस्पर्धा हुनेछ। फाइनल खेल 12:15 शुरू हुनेछ। सोमपाल कामीको कप्तानीमा रहेको चितवन र विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा पहिलो पटक ईपीएलको फाइनलमा पुगेको हो र दुवै टीम फाइनलमा जित निकाल्दै पहिलो उपाधि उचाल्न चाहन्छन्। पहिलो पटक उपाधि उचाल्न दुवै टीम तयार रहेका छन्। त्यसैले फाइनल खेल रोमाञ्चक हुने अनुमान गरिएको छ। चितवनका कप्तान सोमपाल फाइनलमा आफ्नो टीमले प्रमाणित गर्नेमा आफू विश्वस्त रहेको बताएका छन्। पहिलो क्वालिफायरमा चितवनले पोखरालाई नै हराएर फाइनलमा स्थान पक्का गरेको थियो, तर दोस्रो क्वालिफायरमा पोखराले भैरवा गाइडेन्सलाई हराएर फेरि चितवनसँगको भेट पक्का गरेको थियो। पोखराका कप्तान विनोदले फाइनलमा राम्रो खेल्दै उपाधि जित्ने आशय व्यक्त गरे। यसै संस्करणको अघिल्लो 2 भेटमा चितवनले पोखरालाई हराएको थियो। लिग चरण र क्वालिफायर भेटमा चितवनले समान 9 विकेटको जित निकालेको थियो। चितवन उक्त जितलाई कायम राख्न चाहन्छ, तर पोखरा भरि फाइनलमा बदला लिन चाहन्छ। यस संस्करणको विजेताले 50 लाख र उपविजेताले 15 लाख पाउनेछन्।
अब मौसम। हाल बंगलादेश तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको केही प्रभाव नेपालमा रहेको छ। आगामी 24 घण्टामा देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटा को अधिकतम तापक्रम 26.6 डिग्री सेल्सियस, न्यूनतम 20.1, वर्षा 0.3 मिलिमिटर। काठमाडौँको अधिकतम तापक्रम 29.5 डिग्री सेल्सियस, न्यूनतम 17.7, पोखराको अधिकतम तापक्रम 30.2 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस, वर्षा 57.7 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम तापक्रम 30.7 डिग्री सेल्सियस, न्यूनतम 20 डिग्री सेल्सियस र दिपाइलको अधिकतम तापक्रम 33.5 डिग्री सेल्सियस, न्यूनतम 22.4 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिशमा मौजूदा मन्त्री परिषद पुनर्गठन तथा विस्तार, नवनियुक्त मन्त्री र राज्यमन्त्रीबाट पद तथा गोपनीयताको शपथ। नेपालमा हालसम्म 32% लक्षित जनसंख्याले कोरोना भाइरस विरूद्धको पूर्ण मात्रा खोप लगाइसकेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क। निजामती सेवा विधेयक 2075 प्रतिनिधि सभाबाट फिर्ता, र अफगानिस्तानको कुन्दुज शहरमा बम विस्फोट, कम्तीमा 50 जनाको मृत्यु। हौस् त, साँझ 7 बजेको समाचार सकियो। हाम्रो अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। नमस्कार।